नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
सर्वोच्च अदालतले गलत फैसला गरेको भन्दै डाक्टर गोविन्द केसी 14 अनशनमा अदालतको अवहेलना गरेको भन्दै केसीलाई पक्राउ गर्न सर्वोच्चको आदेश।
तराईका 22 जिल्लाका चिसो प्रभावितलाई राहत दिने सरकारको निर्णय। अछामको भैरव स्थानमा एक महिलाको 6 गोठमा सुतेकै अवस्थामा ज्यान गयो।
प्रदेशको अस्थायी राजधानी तोक्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव। पार्टी एकताका लागि कार्यदल गठन गर्ने एमाले र माओवादीको तयारी।
इरानमा सरकार विरोधी प्रदर्शन अझै जारी, अहिलेसम्म 23 जनाको ज्यान गयो।
र 14 महिनापछि फुटबलमा फर्किएको 3-स्टार क्लबको जित। खप्तर गोल्ड कपमा झापा 11 पराजित।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442393 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको कार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सर्वोच्च अदालतले गलत फैसला गरेको भन्दै डाक्टर गोविन्द केसी 14 अनशनमा बस्नु भएको छ। सर्वोच्च अदालतले चिकित्सा शिक्षा अध्ययन संस्थान आईओएमको डीनमा डाक्टर शशी शर्मालाई हिजो पुनर्वहाली गर्न आदेश दिएपछि डाक्टर केसीले प्रधान न्यायाधीश गोपाल पराजुलीको राजीनामा र उहाँले गरेका फैसलाको छानबिनको माग गर्दै आज अनशन शुरू गर्नुभएको हो। अहिलेको न्यायालय न्याय दिने नभई न्यायको किनबेच गर्ने बिचौलियाको केन्द्र बनेको आरोप लगाउँदै डाक्टर केसीले अब न्यायालयलाई आदर्शको केन्द्र बनाउनुपर्ने बताउनु भएको छ। डाक्टर केसीले प्रधान न्यायाधीशमा पराजुली नियुक्त भए यताका केही फैसलाको विवरण सार्वजनिक गर्दै त्यसको छानबिन गर्न माग गर्नुभएको छ। उहाँले तत्कालै चिकित्सा शिक्षा आयोग गठन गर्नुपर्ने, वरिष्ठताका आधारमा डीन नियुक्त गर्नुपर्ने, मेडिकल माफियासँग मिलोमतो गर्ने त्रिवीका पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने, त्रिवीमा अहिले 10% सैया निशुल्क भएकाले बढ़ाएर 50 सैया निशुल्क गर्नुपर्ने लगायतका माग पनि गर्नुभएको छ। डाक्टर केसीकै अनशनका कारण तत्कालीन मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले डाक्टर शशी शर्मालाई आईओएमको डीनबाट हटाएपछि उहाँ सर्वोच्च जानुभएको थियो। हिजो पुनर्वहाली पाएका डाक्टर शर्माको पदावधि यही पुस 28 गते सकिँदैछ। मेडिकल शिक्षामा सुधारको माग गर्दै डाक्टर केसी यसअघि 13 अनशन बसिसक्नु भएको छ।
यसैबीच प्रधान न्यायाधीशकै राजीनामा मागेर डाक्टर केसी अनशनमा बसेपछि सर्वोच्च अदालतले केसीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरीलाई आदेश दिएको छ। केसीले अदालतको अवहेलना गरेको भन्दै न्यायाधीश डम्बर बहादुर शाहीको एकल इजलासले केसीलाई भोलि बिहान 9 बजे अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको हो। डाक्टर केसीको नामबाट प्रेषित प्रेस विज्ञप्ति र केसीका भनाईबाट अदालतको अवहेलना भएकोले केसीलाई कार्यवाही किन गर्नु नपर्ने भन्दै इजलासले केसीलाई पक्रेर अदालतमा बुझाउन भनेको छ।
तर डाक्टर केसीले भने मान्नै नभएको अदालतको पक्राउ पुर्जी आफूले नमान्ने बताउनु भएको छ। अदालतको आदेशपछि उज्यालोसँग प्रतिक्रिया दिँदै डाक्टर केसीले गोपाल पराजुलीका गलत कुरा बाहिर ल्याउँदा अदालतको मानहानिको मुद्दा लगाइएकाले आफूलाई त्यो मान्य नहुने बताउनुभयो। उहाँले आफूलाई कसैले पक्राउ गरेर लगेमा जहाँ लैजान्छन् त्यही अनसन बस्ने घोषणा पनि गर्नुभयो। आफूलाई जसले जे मुद्दा लगाएर जहाँ लगे पनि भ्रष्टाचार विरूद्धको आन्दोलनमा डगमग नहुने केसीको प्रतिबद्धता छ।
चिसोको मारमा परेका तराईका 22 जिल्लाका नागरिकका लागि सरकारले 2,22,00,000 रूपियाँ बराबरको राहत वितरण गर्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले हरेक जिल्लामा 10,00,000 रूपियाँ बराबरको कम्बल, दाउरा लगायतका न्यानो सामग्री वितरण गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयले आजै सरकारसँग मौजदात रहेका कम्बल लगायतका सामग्रीहरू तराईका 22 जिल्लामा पठाउने तयारी गरेको छ। गृह सचिव मोहन कृष्ण सापकोटाले आजैदेखि राहत सामग्री तराई लैजान शुरू भएको जानकारी दिनुभयो। स्थानीय विपद व्यवस्थापन समितिको सिफारिशमा राहत वितरण गर्न निर्देशन दिएको सचिव सापकोटाले जानकारी दिनुभयो। गृह मन्त्रालयले तराईमा स्कूल लगायतका सार्वजनिक भवनमा बालबालिका र बुढापाकालाई न्यानो गरी राख्न अस्थायी सेल्टर बनाउन पनि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। सरकारले चिसो प्रभावितलाई राहत दिने निर्णय गर्नु अघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले चिसोका कारण विभिन्न संक्रमण फैलिन थालेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। उहाँले चिसोले देशैभरको जनजीवन अत्यन्तै प्रभावित हुँदा पनि तत्कालै राहत र पूर्व तयारीका उपाय अपनाउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। चिसो तथा विभिन्न संक्रमणबाट भएको मानवीय क्षतिप्रति दुःख जनाउँदै राष्ट्रपति भण्डारीले विगतमा पनि यस्ता घटना भएको तर पूर्व तयारी नअपनाउँदा अहिले पनि नागरिकले समस्या भोग्नु परेको भन्दै आउँदा दिनमा यस्ता समस्या दोहोरिन नदिन आवश्यक पूर्व तयारी गर्न आग्रह गर्नुभएको छ। साथै शीतलहर र प्रकोपबाट पीड़ितको सहयोगका लागि सरकारसँग हातेमालो गर्न पनि राष्ट्रपति भण्डारीले सबैसँग अनुरोध गर्नुभएको छ।
तराईमा लागिरहेको बाक्लो हुस्सु र शीतलहर हट्न अझै केही दिन लाग्ने भएको छ। हिजो अस्तिको तुलनामा बाक्लो हुस्सु लाग्ने क्रम कम हुँदै गए पनि पूर्ण रूपमा हट्न समय लाग्ने मौसमविद वरूण पौडेलले बताउनुभयो। डिसेम्बरको अन्तिमदेखि जनवरीको अन्तिम हप्तासम्म शीतलहर हुने समय भएकाले अझै केही दिन बाक्लो हुस्सु लाग्ने उहाँले बताउनुभयो। अहिलेको हुस्सो हट्न कि पानी पर्नुपर्ने कि बेगले हावा चल्नुपर्ने भए पनि हप्ता दिनको बीचमा हावा चल्ने वा पानी पर्ने कुनै सम्भावना नरहेको उहाँले बताउनुभयो। बिहानको समयमा बाक्लो हुस्सु लागे पनि दिउँसो पख खुल्दै जाने तर चिसो भने नहट्ने मौसमविदको अनुमान छ।
यसैबीच चिसो बढेपछि मनाङमा खोला नाला र पिउने पानीको मुहान समेत जमेका छन्। मनाङमा आज तापक्रम -16 डिग्रीमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। धेरैजसो पानीका मुहान जमेका र खोलाको पानी पनि जमेको स्थानीय बासिन्दाले बताएका छन्। चिसो धेरै भएपछि स्थानीय बासिन्दा घरबाट बाहिर निस्कन नसकेका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो।
अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर 3 भैरव स्थानमा छाउपडी गोठमा सुतेकी 22 वर्षीय एक महिलाको ज्यान गएको छ। महिनावारी भएका बेला घरभन्दा टाढाको छाउ गोठमा सुतेकी गौरी बुढा बिहान मृत भेटिएको परिवारले जनाएको छ। मृतक बुढा तुर्माखाँद कालिकेश्वरी माविमा कक्षा 11मा अध्ययनरत हुनुहुन्थ्यो। बेलुकी खाना खाएर सुतेकी गौरी बिहान अबेरसम्म नउठेको र ढोका फोरेर हेर्दा मृत अवस्थामा भेटिएको मृतकका ससुरा डम्बर बहादुर बुढाले जानकारी दिनुभयो। महिला तथा बालबालिका कार्यालयले गैर सरकारी संस्था सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालन गरेको छाउपडी प्रथा निवारण परियोजनाले भैरवस्थान गाविसलाई 2 वर्ष पहिले नै छाउपडी गोठमुक्त घोषणा गरेको थियो। छाउपडी गोठमुक्त घोषणा गरे पनि भैरवस्थानका महिलाहरू महिनावारी भएका बेलामा छाउगोठमा नै बस्न बाध्य छन्। सुदूरपश्चिम तथा मध्यपश्चिमका केही जिल्लामा महिनावारी भएका महिला घरमा बसे देउता रिसाउँछन् भन्ने कुरीति कायम छ, जसले गर्दा महिलाहरूले महिनावारी भएका बेलामा चिसो गोठमा बिताउनु पर्ने बाध्यता छ।
हामीलाई भर्खरै प्राप्त समाचार अनुसार डाक्टर गोविन्द केसी अनसन स्थल त्रिवी शिक्षण अस्पतालबाटै पक्राउ पर्नु भएको छ। अदालतका प्रधान न्यायाधीशले भ्रष्टाचार गरेको भन्दै उहाँमाथि छानबिन हुनुपर्ने माग गर्दै उहाँ आज दिउँसोदेखि अनसनमा बस्नुभएको थियो। तर डाक्टर केसीले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतले आदै भोलि बिहान 9 बजेसम्म अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरीका नाममा आदेश जारी गरेको थियो र आदेश अनुसार प्रहरीले डाक्टर केसीलाई पक्राउ गरेको छ। डाक्टर केसीलाई अहिले महानगरीय प्रहरी वृत्त सिंहदरबार ल्याइएको छ।
भाइरल ज्वरोका कारण जाजरकोटमा आज थप 1 जनाको ज्यान गएको छ। ज्वरो र रुगाखोकीले सिकिस्त भएका जुनी चाँदे 2 का रामबहादुर नेपालीका 2 महिने छोरा भूपेन्द्र नेपालीको उपचारका क्रममा ज्यान गएको हो। यो सँगै जाजरकोटमा भाइरल ज्वरोका कारण ज्यान गुमाउनेको संख्या 10 पुगेको छ। ज्यान गुमाउने मध्ये 6 जना बालबालिका छन्। अहिले प्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालय र नेपाली सेनाको उपचार टोलीले उपचार गरिरहेको छ। स्वास्थ्यकर्मीको टोली र औषधि पुगेपछि भाइरलका संक्रमित केही कम भएका छन्। जुनी चाँदे जाजरकोट सदरमुकाम खलंगाबाट 2 दिन पैदलको बाटोमा पर्छ। भाइरलको प्रकोप देखिएपछि जुनी चाँदेका आधा दर्जन विद्यालय समेत बन्द गरिएको छ।
यस्तै स्थानीय तहमा अधिकार हस्तान्तरण भएपछि बाजुराका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ। नेपाल सरकारले तोकेका 80 प्रकारका निशुल्क औषधि स्थानीय तहले खरिद गर्न नसकेका कारण स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो। स्थानीय तहले औषधि खरिद गर्नका लागि आवश्यक रकम उपलब्ध गराउन नसक्दा औषधि अभाव भएको स्वास्थ्य संस्थाले जनाएका छन्।
मानवअङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरका नर्सहरू आकस्मिक कक्षमा धरनामा बसेका छन्। विगत सात महिनादेखि आन्दोलनरत केन्द्रका नर्सले आकस्मिक कक्षमै धरना दिँदै आफ्ना माग पूरा गर्न दबाव दिएका हुन्। केन्द्रले आफूहरूमाथि अन्याय गरेकाले न्याय पाउनुपर्ने, बिना आधार करार सेवाबाट निष्कासन गरिएकाले पुनर्बहाली गर्नुपर्ने, सबै करारमा रहेकालाई स्थायी गर्नुपर्ने लगायतका माग नर्सहरूले राखेका छन्। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमै कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, काम के हो बसे कहाँ हो, के हुन् सुविधा, सबै कुरा प्रष्ट हुनु नराखी दुविधा। विदेश जाँदा बुझेर जानु, धोका ठकर कसैले नखानु, धोका ठकर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नु हुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले सर्वोच्च अदालतले गलत फैसला गरेको भन्दै डाक्टर गोविन्द केसी अनसनमा डाक्टर केसी अनसन स्थलबाटै पक्राउ, तराईका 22 जिल्लाका चिसो प्रभावितलाई राहत दिने सरकारको निर्णय, अछामको भैरवस्थानमा एक महिलाको छाउगोठमा सुतेकै ठाउँमा ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेशको अस्थायी राजधानी तोक्न सरकारलाई सुझाव दिनुभएको छ। आज बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेशको अस्थायी राजधानी तोकेर अघि बढ्न आग्रह गर्नुभएको हो। अस्थायी राजधानी तोक्न दलहरूबीच सहमति नजुटेको र जिल्ला जिल्लामा आन्दोलन चर्किन थालेको भन्दै सरकारले अस्थायी राजधानी नै नतोकी प्रदेशसभाको बैठक काठमाडौँमै राख्ने तयारी गरेको छ। तर राष्ट्रपति भण्डारीले सरकारवाला सबै पक्षसँग परामर्श गरेर प्रदेशको अस्थायी राजधानी तोक्न सुझाव दिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो।
नेकपा एमाले विभिन्न बहानामा नयाँ सरकार गठनको प्रक्रिया अवरूद्ध बनाइएको प्रति ध्यानाकर्षण भएको जनाएको छ। प्रतिनिधि र प्रदेशसभाको चुनाव सकिएको लामो समय भइसक्दा पनि प्रतिनिधि सभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक नगरिएको र त्यसैलाई आधार मानेर नयाँ सरकार गठन प्रक्रिया अवरूद्ध बनाइएको एमालेको स्थायी कमिटी बैठकको निष्कर्ष छ। बैठकले छिटोभन्दा छिटो नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न सरकारको ध्यानाकर्षण गराएको छ। त्यस्तै प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने काम संविधानको व्यवस्था अनुसार एकसाथ अगाडि बढाउन पनि बैठकले माग गरेको छ। यसै गरी बैठकले वाम पार्टीको एकता प्रक्रियामा बाधा पुर्याउने गरी सार्वजनिक संचार माध्यमबाट धारणाहरू व्यक्त नगर्न पनि आग्रह गरेको छ।
एमाले र माओवादी केन्द्रले मागको पहिलो हप्ताभित्र पार्टी एकता गर्ने गरी तयारी अघि बढाएका छन्। हिजो एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएपछि आज दुवै पार्टीले आन्तरिक छलफल गरेका छन्। एकतालाई निचोडमा पुर्याउन भोलि बस्ने पार्टी एकता समन्वय समितिले दुईवटा कार्यदललाई अनुमोदन गर्ने र अध्यक्ष केपी शर्मा ओली विदेशमा नियमित स्वास्थ्य परीक्षण गरेर फर्किएपछि माघको पहिलो हप्ता पार्टी एकता गर्ने दुई पार्टीको तयारी छ। प्रकाश ढकालको रिपोर्ट।
थुप्रै दुविधाजनक कुरा आए पनि म त्यो भ्रममा कसैलाई नपरोस् भनेर पनि म प्रश्न गर्न चाहन्छु।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने जस्तै दुई पार्टी बीचको एकता प्रक्रियाले गति लिएको छ। हिजो बेलुका एक्लै भेटवार्ता गरेका ओली र प्रचण्डले आज पार्टीभित्र छलफल गरेका छन्। दिउँसोदेखि झण्डै 6 घण्टासम्म चलेको एमाले स्थायी समिति बैठकमा अध्यक्ष ओलीले प्रचण्डसँग भएका कुराकानी र पार्टी एकताको मोडालिटीबारे ब्रिफिङ गर्नुभएको छ। एमाले नेता सुरेन्द्र पाण्डे
कार्यक्रमको पक्षलाई निरूपण गर्ने महाधिवेशन सम्मलाई, दोस्रो संगठनात्मक विधि पद्धति, अन्तरिम विधान जस्ता कुराहरूलाई ठुलो लगाउने गरी कार्यदल प्रस्ताव गर्नको लागि एउटा कार्यदल बनाउने, त्यसलाई कार्यदलको लेभलमा एक प्रकारको अन्डरस्ट्यान्डिङ बनाएर अनि बल्ल संयोजन समिति हुँदै दुई पार्टीका शीर्षस्थ कमिटीहरू थाई कमिटी या के भन्छ त्यसबाट टुङ्गो लगाएर अनि औपचारिकता दिने हो।
यस्तै माओवादी अध्यक्ष प्रचण्डले पनि पार्टीका दुई वरिष्ठ नेता नारायण काजी श्रेष्ठ र रामबहादुर थापा बादलसँग छलफल गर्नुभएको छ। आज आन्तरिक छलफल गरेका दुई दलले माघको पहिलो हप्तामा औपचारिक रूपमा पार्टी एकताको घोषणा गर्ने गरी गृह कार्य अघि बढ़ाएका छन्। एकताका लागि संगठनात्मक र वैचारिक आधार तयार पार्न भोलि बस्ने समन्वयन समितिबाट छुट्टा छुट्टै कार्यदल बनाइनेछ। कार्यदललाई पुष मसान्तसम्मको समय दिइने तयारी गरिएको छ किनकि ओली पर्सी नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जाँदै हुनुहुन्छ र चार दिनपछि मात्रै फर्कनुहुन्छ। त्यतिन्जेलसम्म कार्यदलले काम सक्ने र ओली फर्केपछि औपचारिक रूपमा पार्टी एकताको घोषणा गर्ने तयारी छ। कार्यदलले शीर्ष नेताहरूको व्यवस्थापनको खाका तयार पार्ने र पार्टीको निर्देशक सिद्धान्त प्रस्ताव गर्नेछ। माओवादी केन्द्रका नेता दिननाथ शर्मा,
तलदेखि माथिसम्म सबै दुवैतिरका चाहिँ नेताहरू कार्यकर्ताहरूको चाहिँ सम्मानजनक व्यवस्थापन गर्नको लागि एउटा चाहिँ नीति निर्माण गरेर त्यसैको आधारमा छिटोभन्दा छिटो एकतालाई टुङ्गाउने।
एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने पक्का जस्तै भए पनि पार्टी एकताका लागि मुख्य चुनौतीको रूपमा लिएको एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्नेबारे दुईवटा विकल्प अघि सारिएको स्रोतको भनाइ छ। पहिलो, ओली प्रधानमन्त्री हुने भएपछि दाहाललाई महाधिवेशनसम्म कार्यवाहक अध्यक्ष बनाउने। दोस्रो, ओली र दाहाल दुवैजना सह अध्यक्ष मात्र रहने। तर यसबारे नेताहरूले प्रश्न बताइसकेका छैनन्।
रिपोर्टपछि अब खबरकै सिलसिला। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्धिको खाका कोर्न सरकार, उद्योगी व्यवसायी र विज्ञ सम्मिलित संयुक्त कार्यदल गठन गरेर अघि बढ़ने बताउनु भएको छ। नेपाल उद्योग परिसंघका पदाधिकारीसँग आज भएको भेटमा अध्यक्ष दाहालले देश र जनताको हितलाई केन्द्रमा राखेर विकास र समृद्धिको योजना बनाउने र त्यसलाई कार्यान्वयन गर्ने दिशामा जानुपर्नेमा जोड़ दिनुभयो।
विद्यार्थीका लागि निशुल्क स्वास्थ्य बीमा र युवा बेरोजगार भत्ता पाउनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघले सरकारको ध्यान आकर्षण गराएको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेभी संघका पदाधिकारीले 72 घण्टाभित्र माग सम्बोधन नभए आन्दोलन गर्ने समेत चेतावनी दिएको छ। प्राविधिक उच्च शिक्षाको ग्यारेन्टी गर्न 7 प्रदेशमा 1-1 मेडिकल कलेज, इन्जिनियरिङ कलेज र कृषि क्याम्पस तत्काल स्थापना गर्न र सबै स्थानीय तहमा एउटा एउटा प्राविधिक शिक्षालाई स्थापना गर्नुपर्ने, प्रमाणपत्र धितो राखेर ऋण पाउनुपर्ने लगायतका माग राखिएको नेभी संघका अध्यक्ष नयन सिंह महरले जानकारी दिनुभयो।
निर्वाचन आयोगले कल सेन्टर मार्फत झण्डै 10,000 मतदाताको मतदान सम्बन्धी गुनासो सम्बोधन गरेको छ। आयोगले स्थानीय तह र प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको चुनावमा मतदाताका 10,469 गुनासोलाई कल सेन्टर मार्फत सम्बोधन गरेको आयोगका कम्प्युटर अधिकृत श्रीराम छेत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार तीमध्ये सबैभन्दा बढ़ी मतदाताको नामावली सम्बन्धीमा 4,504 जिज्ञासा सम्बोधन गरिएको छ। आयोगले पहिलो पटक मतदाताका जिज्ञासालाई सम्बोधन गर्नका लागि कल सेन्टरको शुरूआत गरेको हो।
केही दिन अघिदेखि लगानी योग्य रकम अर्थात तरलता घटेर ऋण दिन नसक्ने अवस्थामा पुगेका बैंक तथा वित्तीय संस्थामा अहिले भने लगानी योग्य रकम बढ़ेको छ। बैंकहरूमा पर्याप्त मात्रामा लगानी योग्य रकम नभएको भन्दै नेपाल राष्ट्र बैंकले 2 अर्ब रूपियाँ फिर्ता उठाएको छ। यसअघि बैंकहरूमा तरलता अभाव रहेको भन्दै राष्ट्र बैंकले पछिल्लो 10 दिनमा 25 अर्ब रूपियाँ बैंकहरूलाई दिएको थियो। राष्ट्र बैंकले हिजो पनि बैंकहरूलाई 10 अर्ब रूपियाँ पठाउने तयारी गरेकोमा बैंकहरूले 6 अर्ब रूपियाँ मात्रै लगेका थिए। अहिले बैंकिङ क्षेत्रमा अनिवार्य नगद मौजदात अनुपात सीआरआर बाहेक नै 51 अर्ब रूपियाँ बढ़ी तरलता रहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिनुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ,
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू,
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिंग रोड, ललितपुर।
फोन नम्बर 01-5550-197 55501952 5252.
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
माछा पुछ्रो स्कुल कुसुन्ती ललितपुर, द स्कुल फर चेन्ज मेकर्स, नाउ ओपन इट्स किन्डरगार्टन, वेयर एभ्री चाइल्ड एक्सप्लोर्स देयर फुल पोटेन्शियल। फर विजिट कन्ट्याक्ट 01-51-93-144, 01-51-93-884। माछा पुछ्रो स्कुल कुसुन्ती ललितपुर, फर विजिट कन्ट्याक्ट 01-51-93-144, 01-51-93-884।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। प्रहरीले केही अनलाइन संचार माध्यमलाई समाचारको स्रोत खुलाउन र सम्पादकलाई उपस्थित हुन पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। समाचारको स्रोत खोज्ने र समाचारकै विषयलाई लिएर सम्पादकलाई उपस्थित हुन पत्र काट्ने अधिकार प्रहरीलाई नभएको स्पष्ट पार्दै महासंघले आम संचार माध्यममा प्रकाशित प्रसारित सामग्रीका सम्बन्धमा कुनै गुनासो वा उजुरी भएमा प्रेस काउन्सिल मार्फत समाधान खोज्न पनि प्रहरीलाई आग्रह गरेको छ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बाजुराको छेडेदह गाउँपालिकाको नाम परिवर्तन गर्दा निर्णयमा कानूनी अस्पष्टता भएको भन्दै कागजात माग गरेको छ। गाउँपालिकाले असोज 3 गते गाउँपालिकाको नाम परिवर्तन गरिएको पत्र पठाएको, तर स्थानीय सरकार सञ्चालन ऐन अनुसार नाम परिवर्तन भए नभएको विषयमा प्रश्न नभएकाले निर्णय सहितका कागजात पठाउन संघीय मन्त्रालयले निर्देशन दिएको हो।
वैदेशिक रोजगार प्रवर्धन बोर्डले स्टाफ नर्स, इन्जिनियरिङ र बाली विज्ञान पढ्न 120 जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ। वैदेशिक रोजगारीका सिलसिलामा मृत्यु भएका, अंगभंग वा गम्भीर बिरामी भएका कामदारको परिवारलाई परिवारका सदस्यलाई पेशागत तालिम तथा प्राविधिक शिक्षामा बोर्डले छात्रवृत्ति दिने भएको हो। यसअघि कक्षा 12 सम्म विद्यार्थीलाई बोर्डले छात्रवृत्ति दिने व्यवस्था गरेको थियो। पेशागत तालिम तथा प्राविधिक शिक्षामा भने बोर्डले पहिलो पटक छात्रवृत्ति दिन लागेको हो। स्टाफ नर्सतर्फ 40, इन्जिनियरिङतर्फ 40 र कृषितर्फ बाली विज्ञानमा 40 जनालाई डिप्लोमा तहको 3 वर्ष अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय बोर्डले गरेको छ।
तेह्रथुमका चिया किसानले हरियो चियापत्तीको मूल्य वृद्धि हुनुपर्ने माग गरेका छन्। आफूहरूले जिल्ला बाहिर निकासी गर्दै आएको हरियो चियापत्ती अहिलेको बजार भाव अनुसार कारोबार गर्दा प्रति किलो 11 रूपियाँ घाटा रहेको भन्दै उनीहरूले मूल्य वृद्धि हुनुपर्ने माग गरेका हुन्।
जंगली जनावरले बाली नष्ट गरिदिन थालेपछि सर्लाहीका किसान चिन्तित भएका छन्। बँदेल, हरिण, नीलगाई लगायतका जंगली जनावरले हरिपुरका किसानले लगाएको उखु, तोरी, आलु, मकै लगायतका बाली खाइदिन थालेपछि किसान मर्कामा परेका हुन्। जंगली जनावरले बाली नाली खाइदिएको र उखुबारीमै बच्चा जन्माउँदा झनै समस्या थपिएको हरिपुर एकका किसान नकुल थापाले गुनासो गर्नुभयो। वन्यजन्तुले बाली खाइदिएको गुनासो पटक पटक जिल्ला वन कार्यालयमा गरे पनि सुनवाई नभएको किसानको गुनासो छ।
ग्यासको कमिशन 5% वृद्धि गर्नुपर्ने माग गर्दै विराटनगरका ग्यास विक्रेताले आन्दोलन शुरू गरेका छन्। ग्यास विक्रेताले आजदेखि ग्यास उद्योगहरू धरना दिएका हुन्। ग्यासको कमिशन 5% बढाउनुपर्ने भन्दै पुस 19 गतेदेखि आन्दोलन गर्दै आएका एलपी ग्यास विक्रेताहरूले आन्दोलन उद्योग केन्द्रित गरेका हुन्। ग्यास विक्रेता संघ मोरङका सचिव सरलराज पोखरेलले ग्यास उद्योग र आयल निगमले विक्रेतालाई मारमा पारेको बताउनुभयो।
आजदेखि अनसन बसेका डाक्टर गोविन्द केसीलाई पक्रन सर्वोच्चको आदेश सम्बन्धी खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा केसी अनिल लेख्नुहुन्छ, डाक्टर केसीले व्यक्तिगत आरोप लगाउनु गलत थियो होला, तर उहाँले उठाएका मुद्दा 100% सही छन्। असोज यताका फैसला हेर्दा धेरै भ्रष्टाचारी उम्किएका छन् यो देशमा।
आफैले फोहोर बनाएको दिपायल आन्दोलनकारी आफैले सफा बनाए भन्ने समाचार उज्यालो अनलाइनमा पढेर फेसबुकमा विवश मगर नारदले लेख्नु भएको छ। पहिले आफूले फोहोर नगरेको भए आज दुःख पनि गर्नुपर्ने थिएन, त्यसैले आन्दोलन गर्दा संयमता अप्नाउनुपर्छ।
यसै विषयमा एडी भास्कर लेख्नुहुन्छ, आफूले फोहोर बनाएको सहर आफै सफा गर्नु राम्रो कुरा हो, तर यस्तो अभ्यास अरू सहरवासीले पनि गरून्। फोहोर सफा गर्ने नाममा दमकलको दुरूपयोग गरेको भने पटक्कै चित्त बुझेन।
अछाममा छाउपडी गोठमै किशोरीको ज्यान गएको खबरमा बेगबहादुर थापा ट्वीट गर्नुहुन्छ, होइन नेपालमा कहिलेसम्म छाउ गोठमा महिलाको ज्यान गएका दुःखद समाचार पढ्नुपर्ने हो, यो कुरीति हो। हामीलाई थाहा हुँदा हुँदै पनि यस्ता कुरीति नहटाउनु भनेको हाम्रै आमा दिदी बहिनीको अकालमा ज्यान लिनु पनि हो।
यसै विषयमा मनोज द लुरे लेख्नुहुन्छ, छाउपडी प्रथा जस्तो कुरीति हटाउने एनजीओ र आईएनजीओ का अभियान खासै प्रभावकारी भए जस्तो लागेन, ठूलै अभियान गर्नुपर्ने देखियो।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुफल काफले र सञ्जिता देवकोटा। नेपाल दर्पणमा अब विदेशका खबर। इरानमा जारी रहेको सरकार विरोधी प्रदर्शनको क्रममा अहिलेसम्म 23 जनाको ज्यान गएको छ। इरानका विभिन्न ठूला शहरमा प्रदर्शनकारी र सुरक्षा बल बीच झडप हुने गरेका छन्। प्रदर्शनहरू जारी रहँदा राष्ट्रपति हसन रुहानीले भने कानून मिच्ने र विद्रोह गर्नेलाई इरानी जनताले राम्रैसँग प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ। उहाँले यो आन्दोलनमा विदेशी र अतिवादीहरूको हात रहेको पनि आरोप लगाउनु भएको छ। मूल्यवृद्धिका विरूद्धमा गरिएको भनिएको प्रदर्शन इरानमा हिंसात्मक हुँदै गएको छ।
चीनले सन् 2017 भरिमा 1,59,100 भ्रष्टाचार विरूद्धको कार्यवाही गरेको छ। पार्टीको आचार संहिता उल्लंघन गरेको र भ्रष्टाचार गरेको अभियोगमा उनीहरूलाई कार्यवाही गरिएको चिनिया कम्युनिष्ट पार्टीको भ्रष्टाचार विरूद्धको केन्द्रीय कार्यालयले जनाएको छ। हालै प्रकाशित एक सर्वेक्षणले 94% चिनिया नागरिक पार्टीको भ्रष्टाचार विरूद्धको कामबाट सन्तुष्ट भएको देखाएको छ। यसअघि सन् 2012 गरिएको एक अध्ययनले भ्रष्टाचार विरूद्ध सरकारले गरेको कामबाट 75% चिनिया नागरिक सन्तुष्ट रहेको देखाएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। 14 महिनापछि फुटबलमा फर्किएको ललितपुरे क्लब 3 स्टार पहिलो खेलमै विजयी भएको छ। कैलालीको धनगढ़ीमा चलिरहेको खप्तड गोल्ड कप फुटबलमा 3 स्टारले आज झापा 11 3-1 हराएर अन्तिम 8 स्थान सुरक्षित गरेको छ। 3 स्टारको जितमा बुद्ध चेमजोङले 2 तथा मार्टिनले 1 गोल गरे। झापाका लागि कर्ण लिम्बुले 1 गोल फर्काए। इन्फाको लापरवाहीका कारण एएफसी कपको दोस्रो चरण खेल्न नपाएपछि दोषीलाई कार्यवाही र क्षतिपूर्तिको माग गर्दै 3 स्टारले पोहोरको कार्तिकदेखि कुनै पनि प्रतियोगिता खेलेको थिएन। गएको असोजमा एन्फाबाट 1.5 करोड़ रूपियाँ क्षतिपूर्ति पाउने सहमति भएपछि 3 स्टार फुटबलमा फर्किएको हो।
र साउदी अरबका महिलाले अब रंगशालामा गएर फुटबल हेर्न पाउने भएका छन्। फुटबल प्रतियोगिता हेर्नका लागि पहिलो पटक आउँदो शुक्रबारदेखि महिलाहरूलाई रंगशालामा प्रवेश खुल्ला गर्न लागिएको छ। आउँदो शुक्रबार अर्थात जनवरी 12 दिन अल अहली र अल वाटिनका बीच हुने खेल महिलाले पनि हेर्न पाउने साउदी संचार मन्त्रालयले जनाएको छ। त्यसपछि हुने अरू खेल पनि महिलाले हेर्न पाउने मन्त्रालयले जनाएको छ। साउदीमा महिलालाई सार्वजनिक क्षेत्रमा जान बन्देज छ, तर अब विस्तारै महिलामाथिको बन्देज साउदी सरकारले खुलो बनाउँदै लगेको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
अदालतको अवहेलना गरेको भन्दै डाक्टर गोविन्द केसी अनसन स्थलबाटै पक्राउ, जहाँ लगे पनि आफूले अनसन नछोड्ने भनाई।
तराईका 22 जिल्लाका चिसो प्रभावितलाई राहत दिने सरकारको निर्णय। अछामको भैरवस्थानमा एक महिलाको छाउगोठमा सुतेकै ठाउँमा ज्यान गयो।
प्रदेशको अस्थायी राजधानी तोक्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव। पार्टी एकताका लागि कार्यदल गठन गर्ने एमाले र माओवादीको तयारी।
इरानमा सरकार विरोधी प्रदर्शन अझै जारी, अहिलेसम्म 23 जनाको ज्यान गयो।
र 14 महिनापछि फुटबलमा फर्किएको 3 स्टार क्लब को जीत, खप्तड गोल्ड कपमा झापा 11 पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि बिदा हुन्छौ। नमस्कार।